الحمد لله رب العالمين والصلاة والسلام على محمد بن عبد الله الأمين وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين أما بعد उपस्थित भाई का हमारा साथी भाई र दीदी बहनी हरु माँ आजा को ये शुभ अवसर माँ तपाई हरु समझ वैवाहिक जीवन बारे यही चर्चा करने छु र विशेष गरी महिलाहरू को लागी जुन निर्देशनहरू वैवाहिक जीवन को बारे में छन् त्यस बारे म विशेष रूपले चर्चा करने छु। अल्लाह सी तविन्ती छ कि अल्लाह हामी सबैलाई सत्य भन्ने र सत्य बमोजिम कार्यरत रहने सो अवसर प्रदान गरुन्, साथै हाम्रा सुन्ने दाजू भाई र दिदी बहिनीहरूसित अनुरोध छ कि यदि मसित कुनै शाब्दिक त्रुटि भएमा मलाई क्षमा प्रदान गरौँ। अल्लाह सुबहानहु व तआला आफ्नो पवित्र ग्रन्थ कुरानमा यसरी भन्छन्, ومن آياته أن خلق لكم من أنفسكم أزواجا لتسكنوا إليها وجعل بينكم مودة ورحمة إن في ذلك لآيات لقوم يتفكرون। अर्थात रयो पनि त्यस अल्लाह को निशानी हरु मध्ये हो कि उसले तिम्रै सहजाति बाटा तिम्रो लागि जोडी अर्थात स्वास्नीहरू सृष्टि गर्यो ताकि तिमी उनीबाट सन्तुष्टि प्राप्त गर र उसले तिम्रो बीचमा प्रेम र सहानुभूति सृष्टि गर्यो। निश्चय नै यसमा धेरै निशानीहरू छन् उनको लागि जो सोच विचार र चिन्तन मनन गर्दछन्। सुरतुर रोम श्लोक नम्बर 21। र अर्को ठाउँमा अल्लाहको फरमान छ, وَأَنْكِحُوا الْأَيَامَ مِنْكُمْ وَالصَّالِحِينَ مِنْ عِبَادِكُمْ وَإِمَائِكُمْ إِنْ يَكُونُوا فُقَرَاءَ يُغْنِيهِمُ اللَّهُ مِنْ فَضْلِهِ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ। अर्थात रतिमीहरू मध्ये जो स्त्री पुरुष अविवाहित छन् उनको विवाह गरिदिने गर र आफ्ना गुलाम र दासीहरूको पनि जो नेक छन् निकाह गरिदिने गर र उनीहरू यदि गरिब छन् भने अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिने छ र अल्लाह धेरै सुविधादाता र सर्वज्ञ छ। सुरतुन नूर श्लोक नम्बर 32। इमाम इब्ने कसीर को भनाई छ कि यो विवाह गर्नुको आदेश हो र विद्धहरूको एउटा समूह विवाह गर्नुलाई अनिवार्य भन्छ त्यस मान्छेको लागि जसमा यसको क्षमता होस्। यस हदिसलाई प्रमाणमा पेश गरेर कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, या मअशर शबाब मन इस्तता मिनकुमुल बाअ फलियतज़व्वज फइन्नहु अगद्दु लिलबसर वअहसनु लिलफर्ज वमन लम यस्तति फअलैहि बिस्सौम फइन्नहु लहू वजा। अर्थात हे नौ युवकहरूको समूह, तिमी मध्ये जससित विवाह गर्ने क्षमता होस् त्यो विवाह गरिहालोस्, किनकि यो दृष्टिलाई तल राख्दछ र गुप्ताङको रक्षा गर्दछ र जससित विवाह गर्ने क्षमता छैन त्यो व्रत बसोस्, किनकि व्रत त्यसको लागि परिधान सिद्ध हुन्छ। बुखारी हदीस नम्बर 4778 अध्याय अन्निकाह, मुस्लिम हदीस नम्बर 1400 अध्याय अन्निकाह। फेरि यो वर्णन गरेका छन् कि विवाह गर्नु समृद्धता को कारण पनि हो। अल्लाह को यस कथन द्वारा प्रमाणीकरण गर्दै इन यकुनु फुकरा युग्नीहिमुल्लाहु मिन फज़लिही, र उनीहरू यदि गरीब छन् निर्धन छन् भने अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिन्छ। सूरतुन्नूर। حضرت ابو بکر صدیق رضی اللہ عنہ کو یس حدیث لائی پنی برڈن گرے کا چھن کہ حضرت ابو بکر کو بھنائی چھا کہ بیواہ گرے را اللہ کو اگیا پالن گرا انی تیمی لائی تیو استئی سمردتا را نسپرہتا پردان گرنے چھا جستو وطن وچن دیے کو چھا اللہ کو فرمان چھا را انی ہرو یدی غریب چھن بھنے اللہ لے انی ہرو لائی افنو انگرہ لے سمرد گری دینے چھا جستو کہ میلے پہلا لے پہلا نہیں यस श्लोक का वर्णन करे कुछ रा इब्ने मसूद को वर्णन छा कि विवाह द्वारा समृद्धता प्राप्त करा कि न कि अल्लाह को फरमान छा इन यकूनु फकरा युगनीहुम अल्लाह मिन फजलिही सूरतुन नूर। यस लाई इब्ने जरीर ले वर्णन करे कछन रा बगवी ले हजरत उमर को माध्यम ले यसई प्रकार वर्णन करे कछन तफसीर इब्ने जरीर भाग 5 पेज 94-95 दारुल उंदलुस बाटा प्रकाशित भाई को संकलन। शेखुल इस्लाम इब्ने तैमिया को मजमू फतावा को भाग 32 पेज 10 मा वर्णन छ कि त अल्लाह ले आस्थावान हरू को लागी विवाह गर्नु रा पार पाचुके दिनु गरा है गर्यो र यो पनि जायज गर्यो कि त्यस पार पाचुके दिए को महिला सीता पुनः विवाह गरुन् जब त्यो कुनै अर्को मान्छे बाटा निकाह गरेरा पार पा चुके पाई हालोस र ईसाई हरू आफू मध्य हरू माथी विवाह गर्नु हराम भन्छन् र जसको लागि विवाह गर्या है छन् ज जसको लागि विवाह गरा है अगर दछन् त्यसको लागि पार पा चुके दिन अवैध ठहर गरि दिन्छन् र यहूदी हरू तलाक लाई वैधानिक मान दछन् अर्थात पार पा चुके लाई वैधानिक मान दछन् तर तिनी हरू निकट जब तलाक पाए को महिला ले अरु बाटा निकाह गर्यो तै पनि पहिलो को लागि हराम नै मान्दछन् तर ईसाई हरू को दृष्टि मा तलाक नै जायज छैन अर्थात पार पा चुके नै जायज छैन र यहूदी हरू निकट तलाक पाए पश्चात त्यो पुनः त्यसिता विवाह गर्न सक्दैन तर अल्लाह ले मुसलमान हरू को लागि दुबै तरिका लाई जायज ठहर गरेको छ। यो हो इस्लाम को व्यापकता र विस्तृतता। र इमाम इब्नुल कईम रहमहुल्लाह हदीउन नबी को भाग 3 पेज 149 मा सहवास को लाभ लाई वर्णन गर्दे भन्छन् जुन की वैवाहिक जीवन को एउटा उद्देश्य पनि हो कि सहवास गर्नु को 3 प्रमुख कारण र लक्ष्य छन् जुन संभोग को मुख्य उद्देश्य पनि हो। नंबर 1 वंश को सुरक्षा र मानवता को विकास त्यति जति यस विश्व को लागि अल्लाह चाहन छ र जति त्यसले पहिला नै निर्धारित गरिदिएको छ। नंबर 2 त्यस पानी अर्थात वीर्यलाई निष्कासित गर्नु जसलाई निष्कासित न गरेमा पूर्ण शरीरलाई हानि पुग्ने छ। नंबर 3 संभोग गर्नु र त्यसबाट लाभान्वित हुँदै त्यसको मिठास को रसास्वादन गर्नु यसर्थ विवाह का अनेकौं लाभहरू छन् जस द्वारा व्यभिचार बाटा सुरक्षा मिल्छा र हराम माथि दृष्टि हाल्नु बाटा बाचिन्छ यस्तै यस द्वारा संतान र वंशमा बढोत्तरी हुन्छ र वंशको सुरक्षा पनि मिल्छ यस्तै यस द्वारा लोग्ने स्वास्नी दुबईलाई परम आनन्द र परम शान्ति मिल्छ र मान्छेलाई हृदय स्थिरता प्राप्त हुन्छ यस्तै लोग्ने स्वास्नी एक अर्का को सहयोग ले एउटा राम्रो परिवार को स्थापना गर्छन् जुन समाज को मूल नींव सिद्ध हुन्छ यस्तै श्रीमान स्वास्नी को समस्त आवश्यक खर्च लाई पूर्ण गर्छ र स्वास्नी घर को कामकाज गर्छ र समस्त कार्य र आफ्नो दायित्व लाई सही तरिकाले पूर्ण गर्छ तर त्यो तरिकाले होइन जुन तरिका तर्फ समाज का शत्रुहरू त्यसलाई आमन्त्रित गरिरहेका छन् र भन्छन् कि महिला घर बाहिर मान्छेहरूको साथ कार्य गर्नुमा त्यसको बराबर को साझेदार हो अनि त्यसलाई त्यसको घरबाट बाहिर निकाली त्यसलाई त्यसको असल कार्यबाट बिराई दिए र त्यसलाई अर्काको कार्य गर्नुमा खटाई दिए र त्यसको असल कार्य अरूद्वारा गराउन थाले अनि यस्तो गर्नु को कारण पारिवारिक नियम कानून समाप्त र विखंडित भए र दुबई बीच अर्थात लोग्ने स्वास्नी बीच बिगार को सृजना भयो त यस्ता कारणहरू कहिले काही दुबई बीच सम्बन्ध विच्छेद गराइदिन्छ व कुनै संकुचित र व्याकुलता को कष्टकर जीवन व्यतीत गर्नुमा बाध्य गरिदिन्छ। शेख मोहम्मद अमीन अशंकीति इजवाउल बयान को भाग 3 पेज 422 मा भन्नुहुन्छ, याद रखा हे मुसलमान, अल्लाह तिमीलाई र हामीलाई त्यस कुराको अवसर प्रदान गरोस् जसद्वारा त्यो प्रसन्न भएर राजी भइहालोस्। यसर्थ यस्ता खालका दृष्टि र धारणाहरू गलत नास्तिकता र घृणित धारणाहरू हुन् जुन कि मानिस र ईश्वरी विरुद्ध छन्। र यदि अल्लाहले पुरुष महिलालाई समस्त क्षेत्र र निर्देशनहरूमा एकनाश गरेको भए मानवता र मानव संसारमा विद्रोह र उपद्रोह हुन थाल्थ्यो। र यो कुरो दृष्टिवान र बुद्धिजीवीहरूबाट अज्ञात छैन त्यस मान्छे बाहेक जसको दृष्टि नै खोसिएको होस्, किनकि अल्लाहले महिलालाई केही विशेषताहरू विशिष्ट गरेको छ, किनकि अल्लाहले महिलाहरूलाई केही विशेषताहरूद्वारा विशिष्ट गरेको छ जसले गर्दा यसद्वारा त्यो समाजको निर्माणमा सहभागी हुन्छ जुन त्यस बाहेक अरू कसैको लागि न त उपयुक्त छ न त त्यो गर्न नै सक्छ। जसरी गर्भवती हुनु, बच्चा जन्माउनु, दूध खुवाउनु, बच्चाहरूको देखरेख गर्नु, उनीहरूको लालन पालन गर्नु, घर चलाउनु, घरका कामकाजलाई गर्नु, जसरी भोजन तयार पार्नु, रोटी पिठो बनाउनु आदि, त जुन कार्य महिला घरमा बसेर हाम्रो समाजको हितमा गरिरहेको छ पूर्ण पर्दामा र सुरक्षित रही यस्तो अवस्थामा कि त्यो आफ्नो सतीत्व र मानवताको सीमा उल्लङ्घन गर्दैन, मात्र घरमा बसेर यी समस्त कार्यहरू गर्छ, त यी कार्यहरू पुरुषका ती कार्यहरू भन्दा कम प्रशंसनीय र कम महत्वपूर्ण छैनन् जसलाई पुरुष बाहिर गएर परिश्रमले गर्छ। त केही मूर्ख र अनभिज्ञ मानिसहरू र नास्तिकहरू र तिनी जस्तै तिनका अनुयायीहरू यो सोच्दछन् कि महिलाको बाहिर निस्केर कार्य गर्नु उस्तै दायित्व हो जसरी पुरुषको दायित्व हो। तर यी मूर्खहरू यो बुझेनन् कि महिलाहरू आफ्नो प्रसूतिको समय, गर्भको समय, दूध खुवाउने समय कुनै प्रकारको कष्टमय कार्य गर्न सक्दैनन्। यदि महिला घर बाहिर निस्क्यो र घरका जति कार्यहरू छन् जसरी बच्चालाई दूध खुवाउनु, तिनीहरूको देखरेख र पालन पोषण गर्नु, तिनीहरूको लागि भोजन तयार गर्नु आदि, त यी समस्त कार्यलाई को गर्छ र यसर्थ यस्तो गरेमा त्यो घरको शान्ति विनष्ट भइहाल्छ र त्यो घरका समस्त कुराहरू अस्त व्यस्त भइहाल्छन् र ससाना बच्चाहरूको पनि मौलिक हक अधिकारको हनन र दमन हुन्छ। यसर्थ महिलाले आफ्नो घरको दायित्वलाई छाडी यदि घरबाट बाहिर निस्क्यो भने घरको विनाशको साथै महिलाको सतीत्व नष्ट भइहाल्छ र मान्छेको पुरुषत्वको विनाशको साथै धर्म पनि विनष्ट भइहाल्छ। यसर्थ हे मुसलमान महिला, अल्लाहसित डर मान र वर्तमानका छलयुक्त मिडियाका आमन्त्रण र दावीहरूबाट धोका नखाऊ, किनकि जुन महिला पनि यिनीहरूको फकाईमा आइन् तिनीको जीवनको विनाश सबैको लागि उदाहरण भयो र अनुभव अति राम्रो प्रमाण हुन्छ। यसर्थ यदि तिमी अविवाहित छौ भने विवाह गरिहाल र यदि तिमी व्यस्क र नयौवना छौ र तिमीलाई विवाहको इच्छा छ त विवाहलाई पढाइलाई निरन्तरता दिनुको लागि वा कुनै जागिर आदिको लागि विलम्ब नगर, किनकि विवाहमा नै तिम्रो शान्ति सन्तुष्टि नै छ र विवाह विद्या र जागिर भन्दा अधिक राम्रो कुरो हो र त्यसभन्दा बढी तिमीलाई प्रदान गर्छ। यसर्थ विवाहको तुलनामा कुनै जागिर र कुनै विद्याको कुनै महत्व छैन। आफ्नो बच्चाहरूको पालन पोषण गर र उनीहरूलाई राम्रो संस्कृति प्रदान गर, किनकि यो नै तिम्रो मूल दायित्व हो जुन कि समाजलाई निर्माण गर्छ र तिमीलाई त्यसको शीघ्रतम प्रतिफल प्रदान गर्छ। र यस कार्यलाई गर्नुमा कुनै भौतिकीय कुराको आकांक्षा नगर न त त्यसको माग गर, किनकि तिम्रो यस कार्यको कुनै मूल्य छैन। यो अमूल्य छा यसर्थ राम रो रा सदाचारी हरु सीता विवाह गर्नु बाटा आफूलाई वंचित न करा किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम को भनाई छा यदि तिमी समझ कुनै यस्तो मान्छे विवाह को प्रस्ताव लिएर आउँछ जसको शिष्टाचार र धर्म प्रायरता बाटा तिमी संतुष्ट छौ भने त्यसको विवाह गराई दे विवाह गराई देऊ यदि यस्तो गरेनौ भने धरतीमा ठूलो विद्रोह उत्पात हुनेछ। तिर्मिजी हदीस नंबर 1085 अध्याय अन्निका। महिला को विवाह गर्दा त्यससित परामर्श लिनु। जुन युवती को विवाह गर्नु छ त्यो तीन अवस्था बाटा रिक्त हुँदैन। यथा त्यो कुमारी सानी बालिका हुन्छ वा व्यस्त कुमारी हुन्छ वा विवाह गरेर पार पा चुके पाए की महिला हुन्छ वा त्यसको लोग्ने को देहांत भई सकेको हुन्छ। त प्रत्येक को लागि इस्लाम में विशेष निर्देशन र हुकुम छ। नंबर एक रह्यो त्यो सानी बालिका को कुरो जुन अहिले व्यस्क भएको छैन। त विद्धहरुको यस कुरामा कुनै मतभेद छैन कि त्यसको बुवा त्यसको विवाह बिना त्यससित अनुमति लिए गर्न सक्छ किनकि त्यसको अनुमति को कुनै अर्थ नै छैन। किनकि हजरत अबू बकर रजियल्लाहु अन्होले आफ्नो छोरी हजरत आइसा रजियल्लाहु अन्हा को विवाह रसूल सल्लल्लाहु अलैहि वसल्लम सित गरेका थिए जब हजरत आयशा को उम्र 6 वर्ष थियो र उनको विदाई 9 वर्ष को उम्र में भएको थियो। बुखारी मुस्लिम। इमाम शौकानी नैनुल अवतार को भाग 6 पेज 128-129 में हदीस में यो प्रमाण छ कि पितालाई यो अधिकार प्राप्त छ कि आफ्नो सानो छोरी को विवाह व्यस्क हुनु भन्दा अगावी गरोस्। र अगाडि भन्छन् र यो प्रमाण पनि मिल्दछ कि सानो कुमारी केटी को विवाह ठूलो उमेर भएको मानिससँग जायज छ र यसै कारण यसको बारेमा इमाम बुखारीले एउटा अध्याय नै कायम गरेका छन् र त्यस अन्तर्गत हजरत आयशा को विवाह को हदीसलाई पनि वर्णन गरेका छन् र फतहुल बारी जुन कि बुखारी को व्याख्यान हो त्यसमा यस कुरामाथि समस्त विद्वहरूको एकमत वर्णन गरिएको छ। र इब्ने कुदामा मुगनी को भाग 6 पेज 488 मा भन्छन् इब्ने मुंजिर को भनाई छ कि जति विद्धहरु बाटा हामीले विद्या ग्रहण गरेका छौं ती समस्त को उद्गार बमोजिम जब पिता आफ्नो सानी छोरी को विवाह यस्तो मान्छे सीता गरोस जुन तिनीहरु को बराबरी को दर्जा को होस ता यस्तो गर्नु त्यसको लागि जायज छ। रमा भन्दछु कि जुन हजरत अबू बकर ले आफ्नो छोरी हजरत आयशा को निकाह 6 वर्ष को उमेर में रसूल सल्लल्लाहु अलैहि वसल्लम संग गरेका थिए यसमा ती मानिसहरू विरुद्ध पर्याप्त प्रमाण छ जुन सानो बालिका को विवाह ठूलो मान्छे सीता गर्नु को इनकारी छन् र यस कार्यलाई अवैधानिक र अमानवीय कार्य ठान्दछन्। उनीहरू को यो विचार र दोषारोपण मात्र उनीहरू को अनभिज्ञता को प्रतीक हो वा उनीहरू को वासना र स्वार्थीय स्वभावले गर्दा हो। नंबर 2 रह्यो कुरो व्यस्क कुमारी को कुरो त त्यसको विवाह बिना त्यसको अनुमति गरिदैन र त्यसको अनुमति त्यसको चुप लाग्नु नै हो जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ र कुमारी बालिका को विवाह बिना त्यसको अनुमति गरिदैन। त प्रश्न गरियो कि हे अल्लाह को रसूल त्यसले कसरी अनुमति दिन्छ। त रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभयो त्यसको अनुमति त्यसको चुप लाग्नु हो। बुखारी हदीस नंबर 4843 अध्याय अन्निका। तिर्मिजी हदीस नंबर 1107 अध्याय अन्निका। यसर्थ त्यसको अनुमति अति आवश्यक छ यद्यपि त्यसको विवाह गराउने मान्छे त्यसको पिता किन नहोस् त्यसलाई अनुमति लिनु अति आवश्यक छ। यही नै विद्धहरूको दुई कथन मध्य सत्य कथन हो। अल्लामा इब्नुल कय्यिम हदीको भाग 5 पेज छियानबे में भन्छन् रयो नै अधिकांश विद र सदाचारीहरूको कथन हो। दुई मध्ये एक कथन में रयो नै त्यो कथन हो जसमाथि हामी धर्म बुझेर आस्था राख्दछौं। रयो कथन नै रसूल सल्लल्लाहु अलैहि वसल्लम को आदेश अनुकूल छ र उहाँ सल्लल्लाहु अलैहि वसल्लम ले मनाही गरेको अनुकूल पनि। नंबर तीन रहो कुरो सईबा को पहिला देखि विवाह भएर त्यसबाट कुनै कारण तलाक पाएकी महिला वा लोग्ने को स्वर्गवास भएर राण भएकी महिलाहरू को अवस्था त त्यसबाट अनुमति लिनु अनिवार्य छ। अर्थात यस सईबा विधवा अथवा व्यस र पार पाचुके पाए की महिला सीता अनुमति लिनु अनिवार्य छ र त्यसको अनुमति चुप लागेर दिनु मान्य छैन। बरु यो जरूरी छ कि त्यो बोलेर सहमति असहमति जनाओस्। इब्ने कुदामा मुगनी को भाग छ पेज 493 मा भन्छन् हामीलाई यस कुरामा विद्धहरू को कुनै मतभेद देखिएको छैन कि सैयबा को सहमति बोल्नु बाटा नै मान्य छ किनकि जिब्रो नै हृदयमा भएका कुराहरूलाई व्यक्त गर्ने माध्यम हो र यो नै समस्त कार्यहरूमा मान्य छ। यसर्थ यस समस्यामा पनि यो नै सर्वमान्य हुन्छ। शेखुल इस्लाम इब्ने तैमिया को मजमू फतावा को भाग 32 पेज 39-40 मा भनाई छ कसै को लागि यो वैध छैन कि त्यो महिला को विवाह बिना त्यसको अनुमति र सहमति गरोस् र यदि त्यो कसैसित विवाह गर्नुलाई अप्रिय ठानोस् भने सानो बालिका बाहेक अरू कुनै महिलालाई त्यसमा विवश गर्नु जायज छैन र यस्तो गर्नुमा चाहे त्यसको पिता भाई आदि किन नहोउन् सबैको लागि जबरजस्ती त्यसको विवाह गर्नु जायज छैन र यो नै समस्त मुसलमानहरूको दृष्टिकोण हो। यस्तै व्यस्क कुमारी को पनि विवाह त्यसको बुवा र बाजे बाहेक कसै को लागि जायज छैन कि बिना त्यसको अनुमति लिई त्यसको विवाह गरोस् र बुवा बाजे को लागि पनि उचित यो नै छ कि त्यसबाट अनुमति प्राप्त गरून् र विद्धहरू को यस कुरामा मतभेद छ कि त्यससित अनुमति लिनु अनिवार्य छ वा मुस्तहब अर्थात सुन्नत र सही कुरो यो नै हो कि अनुमति लिनु अनिवार्य छ। यसर्थ महिला को वली सरपरस्त अभिभावक माथि यो अनिवार्य छ कि त्यसको विवाह गराउने कुरामा अल्लाह सित डरोस् र यो अवश्य हेरोस् कि त्यसको लोग्ने त्यससित बराबरी को दर्जा को छ कि छैन किनकि त्यसको विवाह त्यसको हित को लागि हो। महिला को विवाह को लागि वली अर्थात सरपरस्त अभिभावक में पाइने शर्त को वर्णन र त्यसको तत्वदर्शिता महिलालाई आफ्नो स्वामी लोग्ने चयन गर्ने अधिकार दिनु को अर्थ यो होइन कि त्यो जुन सुकै सीता चाहोस् आफै विवाह गरिहालोस् यगापि यस्तो गर्नुबाट त्यसको परिवारलाई हानि बिहोर्नु परोस् त कुरो यस्तो छैन। बरु महिला आफ्नो वली सीता अर्थात सरपरस्त सीता संलग्न छ जुन त्यसको हित बारे त्यसलाई परामर्श देओस् र त्यसलाई राम्रो मार्गमा लगाओस् र त्यसको विवाहको व्यवस्थापन गरोस्। यसर्थ यदि कुनै महिलाले आफ्नो विवाह आफै गर्यो भने त्यसको विवाह मान्य छैन जस्तो कि हजरत आयशाको हदीसमा छ अय्युमा इमरातिन नखत नफ्सहा बगैर इज्नि वलीहा फनिकाहुहा बातिल फनिकाहुहा बातिल फनिकाहुहा बातिल जुसुकै महिलाले आफ्नो वाली को अनुमति बिना स्वयं आफ्नो विवाह गर्यो त त्यसको यो विवाह अमान्य छ अमान्य छ अमान्य छ। तिर्मिजी हदीस नंबर 1102 अध्याय अन्निकाह अबू दाऊद हदीस नंबर 2083 अध्याय अन्निकाह इब्ने माजा हदीस नंबर 1879 अध्याय अन्निकाह अहमद भाग 6 हदीस 66 दारमी हदीस नंबर 2187 अध्याय अन्निका र तिर्मिजीले यस हदीसलाई विश्वसनीय भनेका छन् र चौनौ सुननको ग्रन्थहरूमा छ ला निकाह इल्ला बिवलीइन बिना वली निकाह विवाह सम्पन्न हुँदैन। तिर्मिजी हदीस नम्बर 1101 अध्याय अन्निका अबू दाऊद हदीस नम्बर 2085 अध्याय अन्निका इब्ने माजा हदीस नंबर 1881 अध्याय अन्निका अहमद भाग 4 पेज 418 दारमी हदीस नंबर 2182 अध्याय अन्निका ता ई दुबई हदीस रायस जस्ता अरु हदीस हरु द्वारा यो प्रश्न हुन्छा कि महिला को निकाह बिना वाली हुदैना र इमाम तिर्मजी को भनाई छ कि यसै बमोजिम सहाबी विद्धहरु कार्यरत थिए जस मध्य हुन हजरत उमर हजरत अली हजरत इब्ने अब्बास अबू हुरैरा र आदि रजी अल्लाह अन्हुम अजमाइन तजुन मान्छेहरु यो भन्छन् कि बिना वाली निकाह भइहाल छ उनीहरू को दृष्टिकोण गलत रहे छ बिना वाली बिना सरपरस्त बिना अभिभावक एक मुसलमान युवती को निकाह विवाह संपन्न हुँदैन र यदि युवतीले आफै विवाह गर्यो भने त्यो विवाह भएन बरु त्यसको सरपरस्त आएर त्यसको विवाह गर्छ भने मात्रै त्यसको विवाह मान्य हुन्छ र यस्तै ताबईहरूका विधि शास्त्रीहरूको पनि यो नै भनाई छ ला निकाह इल्ला बेवली विवाह को ऐलान करने उद्देश्यले महिलाहरू को दुफ डफला जस्तो बजाउने बाजा बजाउनु को हुकुम डफला जुन की हामीहरू को देशमा बजाइन्छ र विशेष रूपले यसलाई मधेशतिर बजाउने रीति छ महिला को लागि महिलाहरू को माझामा विवाह को ऐलान करने उद्देश्यले दुफ अर्थात डफला बजाउनु मुस्तहब छ डफला को अर्थ यो होइन कि जुन म्युजिकहरू अहिले हाम्रो समाजमा विस्तृत छन् त्यसलाई बजाउनु पनि जायज होस् त्यो जायज छैन मात्र डफला नै जायज छ जसलाई अरबीमा दुफ भनिन्छ तर न त त्यसमा संगीत होस् न त म्युजिक को कुनै अरु यन्त्र न त गीत तर यदि दुफ बजाउनु को साथै विवाहसित संलग्न कुनै कविता दोहा आदि पनि पढिन्छ त यसमा पनि कुनै आपत्ति छैन जस्तो कि हामीहरूको समाजमा केही कविताहरू जुन विवाहसित संलग्न हुन्छन् त्यसलाई महिलाहरू गाउँछिन् तर यदि त्यो गाना हो भने त्यो जायज छैन जबकि त्यसलाई मानिसहरू नसुनन् रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ विवाह में हलाल र हराम लाई विभाजित करने कुरा दुफ र स्वर हो तिर्मिजी हदीस नंबर 1088 अध्याय अन्निका नेसाई हदीस नंबर 3369 अध्याय अन्निका इब्ने माजा हदीस नंबर 1896 अध्याय अन्निका र इमाम शौकानी नैनुल अवतार को भाग 6 पेज 200 मा भन्छन् यसमा यो प्रमाण छ कि विवाहहरूमा दुफ बजाउनु र दोहा आदि द्वारा स्वरलाई उच्च गर्नु जायज छ जसरी अरबी को यो दोहा अतैनाकुम अर्थात हामी तिम्रो पासमा आयो हामी तिम्रो पासमा आयो आदि न कि यस्तो गीतहरू जुन बुराई तरफ प्रेरित गर्छन् वा जुन सुन्दरता को बखान वा पाप यो मदिरा सेवन तरफ आकृष्ट गर्छन् त यस्ता प्रकार का समस्त कुरा र गतिविधिहरू उस्तै विवाहमा पनि हराम छन् जसरी अरू समयमा हराम छन् यस्तै समस्त हराम गीत संगीत र म्युजिकहरू पनि हराम छन् त हे मुसलमान महिला विवाह को सु अवसरमा आभूषणहरूलाई किन्नुमा फजूल खर्ची नगर्नु न त लुगा फाट किन्नुमा नै अपव्यय खर्च गर्नु किनकि यो त्यो फजूल खर्ची हो जसबाट अल्लाहले रोकेका छन् अल्लाहको फरमान छ वला तुसरिफु इन्नहु ला युहिब्बुल मुसरिफिन अर्थात र फजूल खर्ची नगर्नु किनकि अल्लाह फजूल खर्ची गर्नेहरूलाई मन पराउँदैन सूरतुल अनाम श्लोक 141 यसर्थ हे मुसलमान महिलाहरू तिमीमाथि यो अनिवार्य छ कि सीमामा रहेर खर्च गर र यसमा एक अर्कासित प्रतिस्पर्धा गर्नुबाट बाँच र महिलामाथि लोग्नको आज्ञा पालन लोग्नेको आज्ञा पालनको अनिवार्यता र त्यसको अवज्ञा गर्नुको बारेमा मां इंशा अल्लाह अगिलो बैठक में वर्णन करने छु रा विवाहित जीवन बारे अरु विस्तृत जानकारी लिएर तपाई हरु सामुन्ने उपस्थित हुने छु। म समय सिद्धिको लागि अल्लाह सीता विनती गर्दछु कि अल्लाह हाम्रो यस बैठकलाई जिक्रो अजकार गुणगान सतुति र आफ्नो स्मरणको बैठक बनाइदियोस् र यस बैठकद्वारा हामी सबैलाई पुण्य प्रदान गरी त्यसको माध्यमले स्वर्ग प्रदान गरोस्। हे अल्लाह हामी सबैलाई इस्लाम बमोजिम कार्यरत रहने सौभाग्य प्रदान गर। हे अल्लाह हामी मध्य जुन अविवाहित छन् उनीहरूलाई विवाह गर्ने सुअवसर प्रदान गर। हे अल्लाह हामी मध्य जुन यस्ता छन् कि निर्धनताले गर्दा विवाह गर्न सकेका छैनन् उनीहरूलाई आफ्नो उदार अनुग्रहले सम्मानित गर। रहे हाम्रो प्रतिपालक यदि हाम्रा केही यस्ता भाइहरू छन् जुन निर्धनताले गर्दा आफ्नो छोरीहरूको विवाह गर्न सकेका छैनन् उनीहरूलाई कुनै आफ्नो असल भक्त प्रदान गर जससित उनीहरू बिना दहेज विवाह गर्न सकुन् र उनीहरूलाई यति समृद्धता प्रदान गर कि आफ्नो छोरीको विवाहको लागि कसैको सामुन्ने मुखापेची नहुन्। हे अल्लाह हामी सबैलाई जुन कि विवाहित जीवन व्यतीत गरिरहेका छन् उनीहरूको वैवाहिक जीवनलाई प्रशान्तिमय र आनन्दमय बनाइदियो र हामी सबैलाई अर्थात् महिला पुरुष सबैलाई हाम्रो सबै जोडीहरूलाई त्यस कार्यतर्फ अग्रसर गर जुन महिला पुरुष दुवैलाई लोग्ने स्वास्नी दुवैलाई तिम्रो प्रसन्नता तर्फ लगाओस् र तिम्रो स्वर्गमा प्रवेश गर्ने माध्यम बनोस्। आमीन। वा आखिरु दुआना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।